नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असार महिनाको 25 गते बिहिबार, आषाढ कृष्ण पक्ष नवमी तिथि, तदनुसार जुलाई 9 तारीक सन् 2026, नेपाल सम्वत 1146। प्रधानमन्त्रीद्वारा उद्योग व्यवसायीसँग छलफल, निजी क्षेत्र उत्साहित, गोर्खापत्रले मुख्य खबर बनाएको छ। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित अन्य पत्र पत्रिकाले पनि प्राथमिकताका साथ खबर बनाएका छन्। कार्यक्रमको शुरूआतमा गोर्खापत्रकै समाचारलाई लिँदैछौं। व्यावसायिक मनोबलको खोजीमा रहेको नेपालको निजी क्षेत्र हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेपछि उत्साही बनेको छ। भेटमा प्रधानमन्त्री शाहले सरकार व्यावसायिक वातावरण निर्माणमा प्रतिबद्ध रहेको जनाएपछि निजी क्षेत्र उत्साही बनेको हो। निजी क्षेत्रका प्रतिनिधिमूलक प्रमुख संस्थाका प्रमुख पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आमन्त्रण गरी अन्तर्क्रिया गर्दै प्रधानमन्त्री शाहले नेपालको निजी क्षेत्र मुलुकको अर्थतन्त्रलाई गति दिन नेतृत्वदायी भूमिकामै रहेको बताउनुभयो। सरकार गठन पश्चात पहिलो पटक भएको यो तहको छलफलमा प्रधानमन्त्री शाहको अभिव्यक्तिले आफूहरूमा थप उत्साह र सकारात्मक ऊर्जा थपेको सहभागी नेतृत्वले प्रतिक्रिया दिएका छन्। सरकार गठन पश्चातका प्रारम्भिक दिनमा सुशासनका गतिविधिमा केन्द्रित रहँदै आउनुभएका प्रधानमन्त्री शाहले समृद्धि केन्द्रित गतिविधि बढ़ाउने उद्देश्यका साथ हिजो निजी क्षेत्रका प्रमुख छाता संगठनका पदाधिकारीसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको थियो। यी विषयमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको प्रधानमन्त्री शाहको भनाई थियो। यसबाहेक निजी क्षेत्रका लागि नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा प्रधानमन्त्रीले विस्तृत छलफल गर्नुभएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्नुहुँदै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भएको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेपालको निजी क्षेत्र र अर्थतन्त्रले कोरोना महामारी पश्चात करिब 6 वर्षदेखि क्रमिक रूपमा शिथिलता भोग्दै आएको हो। सुस्त आर्थिक वृद्धि दर, बजारमा कमी, नयाँ लगानी अभाव हुँदै अन्ततः खस्केको मनोबल बोक्दै आएको समीक्षा हुने गरेको छ। बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानी योग्य पूँजी र ऋणको ब्याज दर ऐतिहासिक रूपमै न्यून रहँदा पनि ठूला तथा नयाँ लगानी सिर्जना हुन सकेको छैन। प्रधानमन्त्रीद्वारा उद्योग व्यवसायीसँग छलफल, निजी क्षेत्र उत्साहित, गोर्खापत्रको मुख्य समाचार हो यो। संघीयताको जग हल्लाउने भयले संविधान संशोधनमा ध्रुवीकरण, यो समाचार अन्नपूर्णको मुख्य समाचार हो। संविधान संशोधनको वास्तविक एजेण्डा के हो? संघीयतालाई बलियो बनाउन खोजिएको हो कि सीमित गर्न? संविधान संशोधनको बहस राज्य पुनर्संरचनाको विषय हो कि सुशासनको? यही प्रश्नमा सरकार स्पष्ट नभएपछि विपक्षी दलहरू संविधान संशोधनको गृह कार्यबाट बाहिरिएका छन्। सर्वदलीय सहमति हुन नसके संविधान संशोधन कार्यदलले तयार गर्ने बहसपत्र सरकारी दस्तावेजमा मात्रै सीमित हुने खतरा बढ़ेको छ। संघीयताको जग हल्लाउने भयले संविधान संशोधनमा ध्रुवीकरण, अन्नपूर्णको मुख्य समाचार रहेको छ। औ औषधिमा 3 करोड़ हिनामी नागरेको आरोपमा सिभिल अस्पतालका 8 कर्मचारी विरूद्ध मुद्दा शीर्षकको समाचार नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। निजामती कर्मचारी सिभिल अस्पतालमा औषधिमा करिब 3 करोड़ रूपियाँ बराबर अनियमितता गरेको आरोपमा अख्तियारले 8 कर्मचारी विरूद्ध मुद्दा चलाएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी 2,91,34,547 रूपियाँ बराबरको हिनामिना गरेको आरोपमा फार्मेसी युनिटमा कार्यरत कर्मचारी विरूद्ध हिजो मुद्दा दर्ता गरेको हो। युनिट इन्चार्ज रहेकी फार्मेसी अधिकृत दीपा ढुंगाना, वरिष्ठ फार्मेसी सहायक त्रय दिनेश पन्त, विनोद पोखरेल र शर्मिला श्रेष्ठ, स्टोर किपर समेत रहेका फार्मेसी सहायक केशवराज नेउपाने र सन्दीप तिवारी तथा फार्मेसी सहायक द्वय लवेन्द्र कुवर र दीपक सापकोटालाई हानि नोक्सानी बराबरकै रकम जनही बिगो कायम गरेको छ। अख्तियारको आरोप पत्रमा भनिएको छ, आपूर्तिकर्ता फर्म र अस्पताल बीच भएको सम्झौताको शर्त बमोजिम 4 महिना मात्र म्याद भएका तथा बिक्री नभई म्याद गुज्रिएका औषधि तथा औषधिजन्य सामग्री प्रतिस्थापनका लागि फार्मेसी युनिट इन्चार्जलाई अस्पतालका कार्यकारी निर्देशकले जिम्मेवारी दिनुभएको थियो, तर औषधि फिर्ता नगरी र शोध भर्ना नलिई अस्पतालको सम्पत्ति हिनामिना हानि नोक्सानी र दुरूपयोग गराएको पुष्टि भएको छ। औषधिमा 3 करोड़ हिनामिना गरेको आरोपमा सिभिल अस्पतालका 8 कर्मचारी विरूद्ध मुद्दा नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो। संकटमा बीपी प्रतिष्ठान शास्ति भोग्दै बिरामी शीर्षकको समाचार नागरिकले अग्रपृष्ठमा छापेको छ। भोजपुर सडानन्द नगरपालिका 12 का उत्तर बहादुर मगर सोमबार धरान पुगेर मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुग्नुभयो। उहाँ 3 वर्ष अघि पनि प्रतिष्ठानमा उपचारका लागि आउनु भएको थियो। त्यति बेला सहजै उपचार पाउनुभएका उहाँले यसपटक भने ठूलो झन्झट बेहोर्नु पर्यो। यसपटक त निकै ठाउँ धाइसके उहाँले भन्नुभयो। डाक्टरले शुक्रबार आउन भन्नुभयो। घर टाढा रहेको बताएपछि स्वास्थ्य जाँच त भयो, तर रिपोर्ट कहिले आउने हो टुंगो छैन। उहाँ फोक्सोको समस्या लिएर अस्पताल पुग्नु भएको हो। धान रोप्ने चटारो छ, छिट्टै उपचार भए हुन्थ्यो, कति दिन लाग्ने हो केही थाहा भएन, उहाँले भन्नुभयो। तिहथुमको मोराहाङका गंगा बहादुर तामाङले पनि उत्तम बहादुरले जस्तै सहज उपचार नपाएको गुनासो गर्नुभयो। पेटको उपचार गर्न आएको हुँ, बिहानै जाँच गराए पनि 4 बजे मंगलबार दिउँसोसम्म रिपोर्ट आउँछ भनिएको थियो, तर आधा घण्टा बितिसक्दा पनि आएको छैन, उहाँले भन्नुभयो। उहाँका छोरा चेतनले प्रतिष्ठानको सिस्टम नबुझेका व्यक्तिलाई उपचार पाउन गाह्रो हुने बताउनुभयो। कर्मचारीले पनि सही सूचना दिन्नन् अनि बढ़ी दुःख पाइन्छ, उहाँले भन्नुभयो। धरानकै पदम कुमारी मगरलाई 4 दिनदेखि प्रतिष्ठानको आईसीयूमा राखिएको छ। उहाँलाई कलेजोको समस्या छ, तर चिकित्सकले परिवारका सदस्यलाई सही सूचना नदिँदा मनमा बेचैनी बढ़ेको नातिनी ममता गिरीले बताउनुभयो। प्रतिष्ठानमा ओपीडी र आकस्मिकमा गरी दैनिक 3,000 हाराहारी बिरामी उपचार पुग्ने गर्छन्। तीमध्ये 80% बिरामीले बीमा अन्तर्गत उपचार गराउँछन्। बिरामीको चापले आईसीयूमा राख्नुपर्ने र गर्भवतीलाई कठिनाई हुने गरेको छ। आईसीयू अन्तर्गत पल्मोमा दस एसआईसीयू र एनआईसीयूमा 6-6 वटा बेड छन्। त्यस्तै पीआईसीयू र एमआईसीयूमा 4-4 वटा बेड छन्। भेन्टिलेटर 97 वटा रहेकोमा 39 वटाले काम गर्दैनन्। 30 वर्ष अघिका ती मेसिन भएकाले र सामान नपाएकाले मर्मत गर्न नसकिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर शमशेर श्रेष्ठले बताउनुभयो। आईसीयू बेड र भेन्टिलेटर पर्याप्त नहुँदा प्रतिष्ठानमा ल्याइएका कतिपय बिरामीलाई विराटनगर, काठमाडौं र भारत लानुपर्ने बाध्यता छ। पूर्वका अन्य अस्पतालले पनि क्रिटिकल बिरामीलाई प्रतिष्ठानमै रेफर गर्ने हुँदा आईसीयू र भेन्टिलेटरको अभाव हुने गरेको छ। प्रवक्ता श्रेष्ठले भन्नुभयो, आईसीयू र भेन्टिलेटरका सबै प्रोटोकल फलो गर्दा यसलाई व्यापक रूपमा बढ़ाउन कठिनाई भएको छ। संकटमा बीपी प्रतिष्ठान शास्ति भोग्दै बिरामी नागरिकको अग्रपृष्ठको समाचार हो यो। तीन दशकको पर्खाईपछि सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। कैलालीको गेटा मेडिकल कलेज सञ्चालन गर्ने तीन दशक अघिको सपना शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा साकार भएको छ। चिकित्सा शिक्षाको पठन पाठन शुरू गर्ने तयारी रहेकामा विश्वविद्यालय मार्फत शिक्षण अस्पताल सञ्चालन हुने भएको हो। मन्त्री परिषदको हिजोको बैठकले शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो। तीन दशकको पर्खाईपछि सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। बजारमा ग्यास छ, उपभोक्ताले समयमा पाउँदैनन्, कारोबारको भित्री पृष्ठको खबर हो यो। पोखरा सहित कास्कीमा अझै पनि खाना पकाउने एलपी ग्यास सहज रूपमा उपलब्ध हुन सकेको छैन। केही महिनादेखि आधा परिमाण 7.1 केजी ग्यास भरेर सिलिण्डर वितरण गर्न थालिएपछि पोखरा तथा कास्कीमा ग्यास आपूर्तिमा समस्या देखिएको हो। आधा सिलिण्डर ग्यास समेत सहज रूपमा नपाउँदा उपभोक्ताले शास्ति खेप्नु परेको स्थानीयको गुनासो छ। बजारमा ग्यास छ, उपभोक्ताले समयमा पाउँदैनन्, कारोबारले भित्री पृष्ठमा खबर छापेको छ। वर्षेनी दर्जनौ दुर्घटना, राजमार्ग सुधारमा राज्य सधैँ बेखबर, यो खबर कारोबारको अग्रपृष्ठको हो। गत बिहिबार कर्णाली राजमार्गको दैलेख सांगेथोडा क्षेत्रमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाड़ी कर्णाली नदीमा खस्यो। कर्णाली प्रदेश 02-001-10-55 नम्बरको गाड़ी कर्णालीमा खसेको एक हप्ता बढ़ी भइसक्दा पनि गाड़ी र यात्रु भेटिएका छैनन्। राज्यका तीनै सुरक्षा निकाय परिचालन गरेर गाड़ीको खोजी कार्य जारी छ। कर्णाली राजमार्ग सुधारमा विगतदेखि नै व्यवस्था गर्दै आएको सरकारले अहिले नदीमा खसेको गाड़ी खोज्न पनि व्यवस्था गरेको भन्दै संसदमा चर्को आलोचना भइरहेको छ। त्यस्तै गत आइतबार डोल्पाबाट जुम्ला जाँदै गरेको जीप सीमावर्ती क्षेत्र मौरेलेखमा दुर्घटना भएपछि घटनास्थलमै एकजनाको मृत्यु भयो भने 11 जना घाइते भए। 2062-63 सालबाट सञ्चालनमा आएको कर्णाली राजमार्गमा वर्षा शुरू भएसँगै भगवान भरोसामा यात्रा गर्न कर्णालीवासी बाध्य छन्। जुम्ला सुर्खेत 232 किलोमिटर दूरी रहेको यो राजमार्ग एक लेनको साँघुरो हुनु, ठाउँ ठाउँमा पहिरोको उच्च जोखिम, स्थानीय तहले पहुँच मार्ग निर्माण गर्दा मुख्य सड़क साँघुरिँदै जानु र विपदमा राहत तथा उद्धारमा सरकारले तत्कालै तदारूकता नदेखाउँदा कर्णालीवासीले शास्ति भोग्नु परेको हो। वर्षेनी दर्जनौ दुर्घटना, राजमार्ग सुधारमा राज्य सधैं बेखबर, कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड ₹699 रु ₹1999 प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। जुम्लाका 368 भेड़ा पालक किसानलाई गोठालो भत्ता शीर्षकमा नागरिकले भित्री पृष्ठमा समाचार छापेको छ। जुम्लाको सिन्जा छ कि भेड़ा पालक किसान हैतुना रावलले 18,000 रूपियाँ गोठालो भत्ता पाउनुभयो। 100 भन्दा बढ़ी भेड़ा पाल्नु भएकी उहाँ गोठालो भत्ता पाएपछि व्यवसायमा अझै हौसिनु भएको छ। गोठालो भत्ता बापत पाउने रकमले भेड़ामा देखिने रोगको उपचार खर्चदेखि अन्य काममा सहयोग पुगेको छ उहाँले भन्नुभयो। यस्तै 80 भेड़ा पाल्नु भएकी सिन्जा छकै बसम रावत संकटमा पर्न थालेको व्यवसायलाई सरकारले आर्थिक सहयोग दिन थालेकाले खुशी लागेको बताउनुहुन्छ। सरकारी कर्मचारीले मात्र तलब भत्ता पाउँछन् भन्ने थाहा पाउनुभएका उहाँ भेड़ा पाल्दा पनि भत्ता पाइदो रहेछ भनेर उहाँले सुनाउनुभयो। उहाँका अनुसार गोठालो भत्ताले किसानलाई निकै राहत दिएको छ। जुम्लामा भेड़ा मात्र पाल्ने किसान 1,700 भन्दा बढ़ी छन्। जुम्लामा 88,000 भेड़ा र 46,306 बाख्रा छन्। जिल्लामा 69,000 हेक्टर चरण क्षेत्र छ। जुम्लाका 8 स्थानीय तहका 60 ओडामा भेड़ा पालन हुँदै आएको छ। जुम्लाका 368 भेड़ा पालक किसानलाई गोठालो भत्ता नागरिकको अर्थ पृष्ठको समाचार हो यो। सिंचाई पुगेपछि रमौलीको कारोबार वार्षिक 2 अर्ब शीर्षकमा नागरिकको अर्थपृष्ठमा खबर छ। मकवानपुरको मनहरी गाउँपालिका 7 स्थित रमौलीका कृष्ण राईले आफ्नै खेतमा मकै उम्रेला कि नउम्रेला भन्ने चिन्ताले रात काट्नुहुन्थ्यो। सुक्खा बालुवा मिसिएको जमीन पानीको अभाव र हावाहुरीले उडाउने धुलो बीज खेती गर्नु उहाँका लागि संघर्ष मात्र थियो। कतिपय छिमेकीले त खेती गरेर गुजारा नचल्ने भएपछि जग्गै बेचेर अन्यत्र बसाई सरे। अब परिस्थिति फेरिएको छ। राईले अहिले करिब 70 बिघा जमीनमा धान तरकारी र अन्य बाली लगाइरहनु भएको छ। पहिला मकै पनि राम्रोसँग फल्दैन थियो। 2073 सालदेखि सिंचाईको व्यवस्था भएपछि खेती गर्ने हिम्मत आयो। उहाँले विगत र अहिलेको अवस्था बताउँदै भन्नुभयो, अहिले वर्षभरि खेत खाली हुँदैन। सिंचाई पुगेपछि रमौलीको कारोबार वार्षिक 2 अर्ब नागरिकले अर्थ पृष्ठमा समाचार छापेको छ। म्यान पावरलाई कडाई उजुरी समाधान नगरे नवीकरण नहुने गोर्खापत्रको अर्थ पृष्ठको खबर छ। वैदेशिक रोजगार विभागले श्रमिकका पुराना उजुरी तथा निवेदन लामो समयसम्म समाधान नगर्ने वैदेशिक रोजगार व्यवसायी म्यान पावर कम्पनीको इजाजत पत्र नवीकरण नगर्ने नीति लिएको जनाएको छ। विभागले अब प्रमाण पुगेका उजुरी फर्स्युट नगरेसम्म सम्बन्धित म्यान पावर कम्पनीको इजाजत पत्र नवीकरण नगर्ने नीति कार्यान्वयनमा ल्याएको हो। म्यान पावरलाई कडाई उजुरी समाधान नगरे नवीकरण नहुने गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। श्रम आप्रवासी भर्ना लगत सर्वेक्षण एजेन्ट मार्फत जाने श्रमिकको लागत उठाउन 5 महिना लाग्ने अन्नपूर्णको भित्री पृष्ठमा खबर छ। वैदेशिक रोजगारीका लागि दर्ता नभएका कम्पनी र एजेन्ट मार्फत विदेश जाने श्रमिकले सबैभन्दा बढ़ी आर्थिक भार खेप्नु परेको एक सरकारी प्रतिवेदनले देखाएको छ। ती श्रमिकलाई विदेश पुगेर आफूले तिरेको लागत रकम उठाउन मात्रै करिब 4.8 महिना लाग्ने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको प्राविधिक सहयोगमा पहिलो पटक तयार पारेर सार्वजनिक गरेको आप्रवासी भर्ना लागत सर्वेक्षणले यस्तो तथ्य बाहिर ल्याएको हो। श्रम आप्रवासी भर्ना लागत सर्वेक्षण एजेन्ट मार्फत जाने श्रमिकको लागत उठाउन 5 महिना लाग्ने अन्नपूर्णले भित्री पृष्ठमा खबर बनाएको छ। बाँदरबाट मकै जोगाउन टहरामा पहरा शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। संसदमा बाँदर व्यवस्थापनबारे बहस चलिरहँदा धनकुटा 9 बेलहराकी 70 वर्षीया नरमाया श्रेष्ठ मकै बारी जोगाउन दिनभर बारीको डिलमा बसेर बाँदर खेदाउन बाध्य हुनुहुन्छ। बाँदर धपाउनकै लागि मकै बारीको डिलमा टिनको छानोसहित बाँसको सानो टहरा बनाउनु भएको छ। बाँदरबाट मकै जोगाउन टहरामा पहरा अन्नपूर्णको अग्र पृष्ठको समाचार हो यो। र इरान संघको अन्तरिम सम्झौता समाप्त भएको ट्रम्पको दावी इरानद्वारा निन्दा कान्तिपुरले खबर बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एशिया द्वन्द अन्त्यका लागि इरानसँग हस्ताक्षर गरिएको समझदारीको औचित्य समाप्त भएको बताउनु भएको छ। वहाँले इरानसँग कुनै पनि संवाद वा सहकार्य गर्न नचाहेको दावी गर्नुभएको छ। नेटो शिखर सम्मेलनमा भाग लिन टर्कीको राजधानी अंकारा पुग्नुभएका ट्रम्पले यस्तो बताउनु भएको हो। युद्ध विराम बारेमा सोधिएको प्रश्नमा वहाँले भन्नुभयो, मेरो विचारमा यो सकियो, म अब उनीहरूसँग कुनै सम्बन्ध राख्न चाहन्न, तिनीहरू बदमाश हुन्, उनीहरूको नेतृत्व मानसिक रूपमा अस्वस्थ मानिसहरूले गरिरहेको वहाँले आरोप लगाउनु भएको छ। इरानसँगको अन्तरिम सम्झौता समाप्त भएको ट्रम्पको दावी इरानद्वारा निन्दा कान्तिपुरले खबर बनाएको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौ। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।